على عبدنا فأتوا بسورة من مثل وادعوا شهداءكم من دون الله إن كنتم صادقين فإن لم تفعلوا ولن تفعلوا فاتقوا النار التي وقودها الناس والحجارة أعدت للكافرين صدق الله العلي العظيم. ہماری گفتگو اس پر چل رہی ہے کہ قرآن اللہ کا معجزہ ہے، نبی علیہ الصلاۃ والسلام کا معجزہ قرآن ہے، اور اللہ تعالیٰ نے نبی علیہ الصلاۃ والسلام پر نازل فرمایا اور معجزے کے طور پر قرآن عطا فرمایا. تو چند پہلو تو میں نے آپ کے سامنے ذکر کر ہی دیے، اور چند پہلو ہیں اس کے، ان میں سے ایک یہ کہ جب قرآن کا چرچا ہونے لگا مکے میں تو جو حج کا موسم ہوتا تھا، جس طرح ہمارے یہاں حج ہوتا ہے، اب اہل ایمان حج کرتے ہیں، تو مکے میں پہلے بھی لوگ حج کیا کرتے تھے، لیکن ان کے حج کا انداز مختلف تھا، دوسرا تھا. لیکن لوگ دور سے آیا کرتے تھے، کعبے کی عظمت کرتے تھے، کعبے کا طواف بھی کرتے تھے. یہ علیحدہ بات ہے کہ وہ کعبے کا طواف ننگے ہو کر کیا کرتے تھے، کپڑے اتار کر کرتے تھے، زمانہ جاہلیت کا معاملہ تھا. ان کا کہنا یہ تھا کہ ہم جن کپڑوں میں چوری کرتے ہیں، ڈاکہ ڈالتے ہیں، گناہ کرتے ہیں، ان کپڑوں کو پہن کر ہم کیسے طواف کریں، یہ ہمارے لیے مناسب نہیں ہے، یہ ہمارے طریقۂ کار میں نہیں ہے. تو پھر بہرحال ان کو اس کی تعلیم بات کو دی گئی، اور نبی علیہ الصلاۃ والسلام بحیثیت معلم کے انہوں نے سکھایا کہ بدن کا چھپانا کتنا ضروری ہے اور کپڑے کا پہننا کتنا ضروری ہے. اب یہاں پر چونکہ لوگ موسم حج میں جب آنا شروع ہوئے اور قرآن کا چرچا ہونے لگا تو ان میں کھلبلی مچ گئی کہ بھئی چاروں طرف سے لوگ آئیں گے، قرآن کا چرچا ہوگا اور قرآن کے بارے میں لوگ معلومات کریں گے، تو اب اس کا کیا طریقہ اختیار کیا جائے. تو ان میں آپس میں اندر پھر ایک مشورہ ہوا، اور جو وہاں کے بڑے لوگ ہوا کرتے تھے وہ یہ کہتے تھے کہ جو ہمارا سب سے بڑا بزرگ ہے وہ جو ہمیں مشورہ دے گا ہم وہ کریں گے، اور ہونا بھی یہ چاہیے. آج تو ہمارے یہاں پر خیر بڑوں کی عظمت ہی ختم ہو گئی، وہ اچھا مشورہ ہو یا غلط مشورہ ہو، وہ بڑوں سے ہی مشورہ لینا چاہیے. اور اگر ایک اعتبار سے وہ بھی بڑا ہوتا ہے، جس کا دماغ اعلیٰ ہوتا ہے، بڑا ہوتا ہے، وہ اچھا مشورہ دے سکتا ہے. اور مشورہ جو ہے اصل میں کوئی بھی کسی سے لے تو یہ امانت کے طور پر اس کو مشورہ دینا چاہیے. کوئی آدمی اپنے گھر کے بارے میں آپ سے مشورہ لے رہا ہے، کوئی رشتے کے بارے میں لڑکی لڑکے کے بارے میں کوئی مشورہ لے رہا ہے، تو امانتاً اور دیانتاً جو بات صحیح ہو آپ اس کو بتاؤ. یہ مشورہ جو ہے یہ امانت میں شامل ہے. اور پھر اس کا مطلب یہ نہیں کہ وہ مجھ سے مشورہ کر رہا تھا تو آپ دنیا کے سامنے جا کے کہتے پھرو ارے اس نے تو اس معاملے میں مجھ سے مشورہ نہیں، آپ سے مشورہ کیا ہے تو آپ کو کچھ سمجھ کر کیا ہے، آپ اس کے راز کو سینے میں چھپا کر. یہ نہیں کہ صاحب وہ یہاں کوئی بات ہوئی اور آپ نے فوراً جو ہے دوسری جگہ پر جا کر ظاہر کر دی، یہ بھی نامناسب بات ہے اور بالکل غیر سنجیدہ بات ہے اور غیر اخلاقی یہ چیز ہے کہ آپ سے کوئی مشورہ لے اور پھر اس مشورے کو آپ باہر آؤٹ کریں، اور دوسری یہ کہ غلط کسی کو مشورہ دے دیں، یہ بات بھی اچھی نہیں ہے. آپ سے اگر کوئی مشورہ لے رہا ہے تو پھر اعتماد ہے آپ کے اوپر، وہ آپ کے اوپر اعتماد کر رہا ہے، اور اس اعتماد میں آپ بد اعتمادی کر دیں، یعنی اندر جو اس کے حق کے اندر آپ کو مشورہ دینا چاہیے وہ مشورہ تو آپ دینا، بلکہ ایسا مشورہ دے دیں کہ جو اس کے خلاف ہو. کہتے ہیں نا کہ وہ دوستی میں مٹھا ڈال دینا، वो जो है एकदम उसके अंदर मट्ठा डालकर उसको एकदम खटास पैदा करके उसको अलग कर देना, ऐसा ये नहीं होना चाहिए। बहरहाल उस जमाने में उन्होंने कहा कि भाई जो हमारे बड़े हैं वो जो मशवरा देंगे हम वही करेंगे। तो उस वक्त में इनमें सब में बुजुर्ग थे वलीद इबन मुगैरा, तो उनसे जाकर कहा कि जी आप हमारे सबके बड़े हैं, अब हज का मौसम आ रहा है, लोग चारों तरफ से आएंगे, कुरान का चर्चा होगा, तो हम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में क्या कहें, इस कुरान के बारे में हम उनको क्या जवाब दें कि वो ये क्या कुरान है। तो उन्होंने कहा कि भाई मेरी समझ में तो किसी ने कहा कि हमारी समझ में ये बात आती है कि हम इनको मजनून कहें, मजनून पागल और दीवाना, ये तो दीवाना आदमी है, दीवाने आदमी की कोई हैसियत नहीं होती और वो अपनी तरफ से जो ज़बान इस्तेमाल कर रहा है बस तब ये ज़्यादा सही रहेगा कि उनको मजनून और दीवाना कहा जाए। तो वलीद इब्ने मुगैरा ने कहा कि तुम ये बात कह तो रहे हो, तुम अपनी तजवीज़ रख तो रहे हो, लेकिन जब लोग दूर दराज से आएंगे और नबी अलैहिस्सलाम की ज़बान से कलाम सुनेंगे तो ये तो ऐसा लगेगा कि ये तो मजनूनाना कलाम है ही नहीं, ये तो पागलों का कलाम है ही नहीं, वो जब उनकी ज़बान से कलाम सुनेंगे तो कहेंगे ये शख्स झूठ बोल रहा है, ये शख्स झूठा है, और इनको मजनू कहकर अपने झूठ का दूसरों के सामने इजहार करना है तो ये बात भी नहीं चलेगी भाई। अच्छा दूसरी बात एक और है, मजनून और दीवाना जो होता है, आपके इलाके में भी एक दो मजनून दीवाने फिरते रहते हैं, हर जगह होते हैं, उनकी जो वो बड़बड़ करते हैं या उल्टी सीधी बातें करते हैं उनकी बड़बड़ कहीं रिकॉर्ड नहीं होती, कहीं रिकॉर्ड नहीं होती। अभी उसने कुछ कहा, उसने कुछ कहा, कोई नोटिस ही नहीं लेता, क्या कहा था कुछ पता ही नहीं। ये मजनून और दीवाने लोगों की हकीकत में बात ही ये होती है, उसने यहाँ कुछ कह दिया, गाली दे दी किसी को, कभी अच्छा कह दिया, कभी बुरा कह दिया, कभी और कुछ कह दिया, कभी और कुछ कह दिया। तो मजनून और दीवाने की जो बढ़ है वो कभी रिकॉर्ड नहीं होती, कोई नहीं उसकी अहमियत देता। अब ये कुरान तो पूरा रिकॉर्ड है, ये मजनून का कलाम कैसे हो सकता है। तो उन्होंने कहा कि वह मजनून दीवाना क्या नहीं। दूसरी चीज, तीसरी, अगर आप मजनून दीवाना नहीं कह सकते तो फिर एक ये है कि इनको शायर कहो, शायर, बस शायर है आदमी, शायर है, उसकी ज़बान से वो निकलते हैं, जुमले निकलते हैं, शायराना अंदाज उन्होंने इख्तियार कर रखा है। शायर जो होता है ये नहीं होता, एक हमारे यहाँ जो शायरी होती है वो नज़म की शायरी होती है, इसमें रदीफ, काफिया, वज़न, बहर के अंदर सब कुछ ठीक ठाक होके उसको शेर को मुकम्मल किया जाता है। लेकिन शायरी का मसला एक ये होता है कि बात लंबी हो और उसका मजमून बेइंतहा छोटा हो, इसको शायरी कहा जाता है, कि बड़े से बड़े मजमून को एक छोटे से शेर के अंदर प्रयोग रख दिया जाए, दो जुमलों में उस बात का इजहार कर दिया जाए, इसको ये शायराना अंदाज कहते हैं। आपने गालिब, जिगर, मीर, सौदा, आतिश, नासिख और जनाब अली मौजूदा दौर में इकबाल, मौजूदा क्या वो तो माजी करीब के कह लो, इकबाल और दूसरे शुरा के कलाम को आपने पढ़ा होगा, तो उनके जुमले बड़े छोटे होते हैं लेकिन मानवियत उनके अंदर बहुत होती है, जुमले छोटे होते हैं, मोती समझ के शाने करीमी ने चुन लिए, कतरे जो थे मेरे अरके इन्फियाल के। इकबाल साहब ने ये शेर कहा, बहुत मामूली, बहुत छोटा जुमला, मोती समझ के शाने करीमी ने चुन ली। जब अल्लाह के सामने नदामत का पसीना आता है या अल्लाह के सामने इंसान रोता है और नदामत के आंसू उसकी आंखों से गिरते हैं, उसको मोती समझ के शान करीमी ने रख लिया, इकट्ठा कर लिया है। क्यों? कयामत के दिन अगर ज़रूरत पड़ी तो यही नदामत के कतरे उसके काम आ जाएंगे। अब बात कितनी छोटी अल्फाज में कह दी और बात कितनी बड़ी है, इसकी और तशरीह में करना चाहूँ तो और लंबी तशरीह कर सकता हूँ। ये इकबाल साहब हैं, और न मालूम उनके कितने अशार ऐसे हैं कि बात बहुत तवील है लेकिन जुमले बहुत छोटे हैं। गालिब को आप ज़रा पढ़ो तो आपको पता लगेगा कि शायर शायराना अंदाज क्या होता है, छोटे छोटे जुमलों में बहुत बड़ी बात कह जाना। तुम ना आए तो क्या सहर ना हुई, हाँ मगर चैन से बसर ना हुई। अब बहुत छोटा जुमला है, तुमने आए तो क्या सहर ना हुई, वो अपने महबूब के मुतालिक कहता है, अगर आप नहीं आए तो क्या सुबह नहीं हुई, लेकिन हाँ बस चैन से बात रात जो है वो बसर नहीं हो पाई। जुमला कितना छोटा, तशरीह करते चले जाओ, इसको लिखते चले जाओ, मजमून के मजमून लिखते चले जाओगे। यही शायरों का कमाल यही होता है। और जिगर साहब एक जगह कहते हैं कि आना न मेरी कब्र पे हमराह है रकीबां। रकीब कहते हैं जो एक दूसरे का मुखालिफ होता है, जिसको एक चाहता है उसको भी दूसरा भी उसी को चाहता है, उसको आपस में रकीब कहते हैं। अब उन्होंने इसको इस तरीके से बयान कर दिया कि इसकी तशरीह करते चले जाओ, आना न मेरी कब्र पे हमराह है रकीबां, यानी जो रकीब है हमारा उसके साथ मत आना। क्यों? कि मुर्दे को मुसलमान जलाया नहीं करते, हम तो मुर्दे हैं वहां पर पड़े हुए, तुम आओगे तो हमारा हमें जलन होगी। अब ये एक तखय्युल है, बात बहुत छोटी है लेकिन और भी बहुत इसके अंदर सब कुछ मौजूद है। जानी दे दी जिगर ने आज पाए यार पर, उम्र भर की बेकरारी को करार आ ही गया। तो मैं बता ये रहा था, जितने भी शायरों को आप उठा कर देखेंगे उनके जुमले छोटे होंगे लेकिन मानवियत बहुत होगी। कुरान पाक अल्लाह का कलाम है तो इसके अंदर भी यह है कि एक छोटी सी आयत बहुत अहम माना और बहुत अहम तशरीह और जिंदगी के अंदर इनकलाब बरपा करने वाली आयत होती है। तो कुरान की खसूसियत जो है वो ये है। तो उन्होंने कहा कि भाई ऐसा है कि अगर इनको मजनू और दीवाना नहीं कह सकते तो फिर कम से कम ये कहो कि भाई शायर है, और शायर जो है वो कलाम कह ही लेता है, इसमें कोई हर्ज नहीं है, कोई मुश्किल भी नहीं है कि शायर जो है वो अपना कलाम पेश कर दे। तो उन्होंने कहा कि भाई मैं तुमसे सबसे ज्यादा शायरों के कलाम को जानता भी हूं और शायरी मुझे आती भी है। मैंने देखा कि कुरान के अंदर कोई शायराना कलाम नहीं है। शायराना कलाम ये नहीं कि आपका तखय्युल क्या है, एक तो होता अल्फाज में पिरोना, ये तो हो गया अल्फाज की दाद देना, भाई अल्फाज के अंदर उसने कितना बेहतरीन अंदाज से इसको पिरो के रखा है। और एक ये है कि उस छोटे से तखय्युल को जो आपके ख्यालात है उसको पेश करना। وَعَلِّمُهُ الرِّمَايَةَ كُلَّ يَوْمٍ فَلَمَّا اشْتَدَّ سَاعِدُهُ رَمَانِي، یہ عربی کا شعر میں نے آپ کے سامنے ایک اس زمانے میں جو عرب کے لوگ شاعری کیا کرتے تھے، یہ عربی کا شعر ہے۔ اب اس کا ترجمہ میں جب کروں گا تو آپ کو پتہ لگے گا کہ اس کے اندر کتنی معنویت ہے۔ وَعَلِّمُهُ الرِّمَايَةَ كُلَّ يَوْمٍ، میں ایک شخص کو ہر روز निशाना सिखाता रहा। ये निशानेबाजी जो है उसकी मैं उसको सबक देता रहा कि भाई निशाना ऐसे लगाओ ऐसे लगाओ ऐसे लगाओ। और ये निशानेबाजी अरब के अंदर बहुत ज्यादा थी, तीर चलाने होते थे ना। हमारे यहाँ भी अब ये है कि भाई बंदूक चलानी है या आपको कोई और चलानी तो निशाना। और ये निशाना जो है ये भी एक खास सिफत होती है, किसी का शौक और शौक होता है निशाना सीखने का। हमारे यहाँ गुलेल पहले चलती थी, अब तो वो सारी चीज़ें ये ख़त्म हो गई, तीर कमान ख़त्म हो गए, अब वो एयरगन आ गई, फिर बंदूक आ गई, अब اب اس کے نشان کیسے نشانے تاکے جاتے ہیں. اب وہ جو شاعر عربی کا کیا کہتا ہے, چونکہ قرآن عربی میں ہے تو عربی کا ایک دو شعر بھی, اس لیے میں آپ کو مثال کے طور پر پیش کروں. وعلمہ الرمایۃ کل یوم, میں ایک شخص کو ہر روز نکھر نشانہ سکھاتا رہا کہ بھائی چل تو سیکھ جا. اب وہ جب نشانے میں ماہر ہو گیا, فلما اشتد, جب وہ مضبوط ہو گیا اور اس نے نشانہ سیکھ لیا, تو اس نے کیا کیا, ساعدہ رمانی, اس نے مجھے ہی پھر نشانہ بنایا. میں نے کسی کو نشانہ سکھایا اور جب نشانہ سکھاتے سکھاتے وہ اس کے ہاتھ مضبوط ہو گئے, فلما اشتد ساعدہ, اس کے ہاتھ اور اس کے بازو مضبوط ہو گئے, تو کیا ہوا, رمانی, مجھے ہی اس نے نشانہ بنایا. یہ شاعرانہ کلام ہے. اب اس شاعرانہ کلام میں یہ عربی کا لفظ ہے, عربی کا قرآن, یہ عربی کا شعر ہے, اور عربی میں ایک آیت اس جیسی آپ اگر کوئی پڑھ کے کسی کو سنائے تو کہتے ہیں کہ کوئی مماثلت ہی نہیں ہے اس شعر میں اور اس قرآن کی آیت میں. تو ولید ابن مغیرہ نے کہا کہ میں تو شاعری کو جانتا بھی ہوں اور شاعروں کے کلام کو میں نے پڑھا بھی ہے, تو یہ اگر ہم یوں کہیں کہ یہ شاعروں کا کلام ہے تو اس کے اندر بھی ہم جھوٹے ثابت ہو جائیں گے. اچھا بھائی, شاعر بھی نہیں کہہ سکتے کہ نہیں جی بہت مشکل ہے, تو پھر اور کیا کہیں کہ ان کو کہو, دوسرے نے کسی نے کہا کہ ان کو کہو کاہن. کاہن کہتے ہیں کہ جو غیب کی خبریں لے کر آتا ہے اور وہ وہاں پھر اس کی اشاعت کر دیتا ہے. ہوتا کیا ہے اصل میں, غیب کی خبریں شیاطین لاتے ہیں, جنات. جنات جو ہیں یہ اوپر چڑھ جاتے ہیں اور ایک جگہ ہے وہاں پر مقام تصریف الاقلام, جہاں پر قلم کے کھسکنے کی آواز آتی ہے, لکھنے کی آواز آتی ہے. یہ جناتوں کی طاقت یہ ہے کہ یہ وہاں پر پہنچ جاتے تھے اور وہاں کی خبریں لا کر, ابھی وہاں کی بات آتی بھی نہیں تھی اور یہ پہلے اس خبروں کو کی اشاعت کر دیتے تھے, دوسروں تک پہنچا دیتے تھے. تو ان کو کہتے ہیں کاہن, جو غیب کی خبریں لا کر بیان کر دے. اس کی مثال ایسی سمجھ لو آپ کہ کوئی آدمی پی ایم او آفس میں یا صدر کے آفس میں کام کرتا ہے, تو اب جو آرڈر وہاں پر ان کی طرف سے آیا, حالانکہ خفیہ رہتا ہے, لیکن جو وہاں کے ملازمین ہیں اس کو ٹیپ کرتے ہیں, اس کے لیے کمپیوٹر میں ڈالتے ہیں موجودہ وقت میں, اس کا سب کچھ انتظام کرتے ہیں, تو وہ خبر جو ہے اگلے دن کو صبح کو شائع ہونی ہے. لیکن یہ کام سب رات کو مکمل ہو جاتے ہیں کہ بھئی یہ صبح کو یہ خبر دینی ہے. آج تو فاسٹ زمانہ پہ ایک دم سے ہاتھوں ہاتھ بھی ہو جاتا ہے. اب اگر کوئی شخص وہاں پر آفس میں کام کرتا ہو, کہا بھائی کل ایک ایسی خبر آنے والی ہے, تو کوئی غلط تھوڑی ہوگی وہ خبر, وہ خبر بالکل درست ہوگی, اس لیے کہ یہ اس کو معلوم ہے کہ کل کیا خبر ٹائپ کی گئی ہے اور کس خبر کا چرچا تھا. وہ عام تو نہیں ہوگی, عام تو اب دن میں ہوگی, لیکن اس کو چونکہ پتہ تھا وہ وہاں کی خبر وہاں پر لے آتا تھا. ایسی کاہن جو شیاطین ہوتے ہیں یہ اوپر چلے جاتے تھے اور وہاں پر غیب کی خبریں لا کر لوگوں کو بتا دیتے تھے. قرآن آیا تو قرآن نے ان غیب کی خبروں کو وہیں پر روک دیا. اب کوئی شیاطین اگر اوپر جائے گا تو ایک شہاب ثاقب, ایک کوڑا ان کے مارا جاتا ہے اور ان کو مار کر وہیں پر جلا کر راکھ کر دیا جاتا ہے. اب یہاں چونکہ ہم لوگ کھلے آسمان میں نہیں دیکھتے, برسات کے موسم میں آپ دیکھتے ہوں گے کہ ایک عجیب قسم کا ستارہ کوئی ٹوٹتا ہے اور وہ جو ہے ٹوٹ کر ایک دم سے اس کی روشنی سی ہوتی ہے, پھر وہ ختم ہو جاتا ہے. تو اس کو شہاب ثاقب کہا جاتا ہے کہ کوئی شیاطین اوپر جانے کی کوشش کر رہا ہوگا, لیکن اب شہاب ثاقب کے ذریعے سے اس کو اوپر نہیں جانے دیا جاتا, بلکہ اس کو وہیں پر روک کر اس کو جلا کر خاک کر دیا جاتا ہے. تو انہوں نے کہا کہ بھائی کاہن کہو. انہوں نے کہا بھائی کاہنوں کے کلام جو ہیں وہ تو کچھ اور ہوتے ہیں, لیکن کاہنوں کے کلام میں اور ان میں بھی کوئی مماثلت نہیں, یہ بھی نہیں ہو سکتا. تو پھر تو ولید ابن مغیرہ نے کہا کہ نہ آپ ان کو مجنون اور دیوانہ کہیں, نہ آپ ان کو شاعر کہیں, اور نہ آپ ان کو کاہن کہیں, بلکہ آپ ان کو ساحر کہیں. साहिर का मतलब है जादूगर। अरे बड़ी सिफत है भाई उस शख्स के अंदर, ये इतना बड़ा जादूगर है कि बाप बेटों में, भाई भाई में, घर के अंदर, खानदान के अंदर ये लड़ाई करा देता है। इसलिए कि जो शख्स आप हुजूर सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ईमान ले आता था वो इतना पुख्ता होता था, इतना पुख्ता होता था कि उसका ईमान इतना रच बस जाता था कि बाप अगर उस ईमान को नहीं मानता तो ना माने, लेकिन बेटा मानने के लिए तैयार होता था, और बेटा अगर नहीं मानता ना माने तो बाप मानने के लिए तैयार होता था। सिद्दीक अकबर रजी अल्लाह तआला नु ईमान के अंदर दाखिल हुए, उनका बेटा ईमान के अंदर दाखिल नहीं हुआ, बात को दाखिल हुआ लेकिन एकदम से शुरू में दाखिल नहीं हुआ। जब जंग लड़ी गई है तो एक तरफ से अबू बकर हैं इस्लाम की तरफ से और बेटा उनकी तरफ से है, ये वाकयात हैं इस तरह के। तो मालूम यह हुआ कि इनको साहिर, ये जो है जादू है इनकी जबान में, इनके कलाम में यार, इनकी गुफ्तगु में, लिहाजा ये तो बात चल सकती है कि इनको जादूगर कहो, मगर वो जादूगर कह के उसके अंदर भी कामयाब नहीं हुए बेचारे। इसलिए कि जादूगर जो होते हैं वो तो वक्ती तौर से एक जादू दिखाते हैं और उसका असर एक हद तक रहता है, और एक हद के बाद उसका असर जो है वो ख़त्म हो जाता है। लेकिन वलीद इब्ने मुगैरा ने इनको जो मशवरा दिया वो यही दिया कि जादूगर कहने से ही तुम्हारा काम चल सकता है वरना नहीं चल सकता। मगर अब लोगों ने जादूगर कहना शुरू किया, तो अब ये जादूगर का जो जुमला है ये एक किस्म की गोया के दूसरे की तौहीन है। अरे ये तो जादूगर है, ये कुरान लेकर आया, ये तो जादूगर है, तो तौहीन करना चाह रहे थे नबी अलैहिस्सलाम की। लेकिन जब लोग आए और उन्होंने कुरान को देखा तो उन्होंने कहा कि भाई इसके अंदर तो कोई ऐसे जादू वाली बात ही नहीं है, ये तो इस्लाही बातें करता है, कुरान के अंदर आपको इस्लाही चीज़ें मिलेंगी और जादू के अंदर इस्लाह नहीं होती है, जादू के अंदर मुखालफत होती है। हज़रत शुएब अलैहिस्सलाम फरमाते हैं इन उरीदु इल्ला अल-इस्लाह मस्ततअत वमा तौफीकी इल्ला बिल्लाह अलैहि तवक्कलतु व इलैहि उनीब। चूँकि वो एक अल्लाह को मानते नहीं थे, कम तोलते थे, कम नापते थे, तो उन्होंने कहा कि भाई मेरा इरादा तो ये है कि मैं खाली आपकी इस्लाह करूँ जहाँ तक मेरी ताकत हो, और नहीं तो फिर वमा तौफीकी इल्ला बिल्लाह, जो अल्लाह ने मुझे तौफीक दी बस वही है। तो ये तो इस्लाही चीज़ें हैं। ला खैर फी कसीर मिन नजवाहुम इल्ला मन अमरा बिसदक़तिन औ मअरूफिन औ इस्लाहिन बैनन नास। कोई सी आदमी के कान में काना फूसी करना, ये खैर का कोई काम उसके अंदर नहीं है, खैर नहीं है इसके अंदर। ला खैर फी कसीर इल्ला मन अमरा, मगर ये कि वो सदक़े का हुक्म दे दे औ मअरूफिन, या किसी मारूफ अच्छे काम का हुक्म दे दे, औ इस्लाहिन बैनन नास, या दो इंसानों के दरमियान सुलह करने का हुक्म दे, बस यही तो और क्या। तो कुरान इस्लाही बातें भी करता है, ये जादूगराना अंदाज इसके अंदर नहीं है जो आप सोचते हो। तो उनकी वहाँ पर ये फिल, तो अब ये जब सारी चीज़ें मुकम्मल हो गई तो अब पता ये लगा कि वाकई कुरान अल्लाह का वो कलाम है कि जिसको नबी अलैहिस्सलाम का मौजिज़ा कहना दुरुस्त है, इसलिए कि मौजिज़ा वही होता है कि जो दूसरा उसके मुकाबले के अंदर न ला सके। अब लोगों ने अपनी अपनी तजावीज़ें पेश की लेकिन उन तजावीज़ के अंदर वो कामयाब ना हो सके, इसलिए कुरान मौजिज़ा है, अल्लाह की तरफ से मौजिज़ा है जो नबी अलैहिस्सलाम को दिया गया है। अल्लाह हम सबको अमल की तौफीक दे, या रब्बल आलमीन गुनाहों को माफ़ फरमा, हमें इज्जत नसीब फरमा, हमारी परेशानियों को दूर फरमा, मुश्किलों को आसान फरमा, गैब से मदद फरमा, जो बीमार हैं उनको शिफाए कामिला आजिल नसीब फरमा, हर मोहलिक और मुजी बीमारी से हम सब की हिफाजत फरमा, हम सब की दुआओं को कबूल फरमा।